كثيرا من الغن. إن بعد الظن إثم ولا تجسسوا ولا يغتب بعضكم بعضا. أيحب أحدكم أن يأكل لحم أخيه ميتا فكرهتم؟ واتقوا الله إن الله تواب رحيم. يا أيها الناس إنا خلقناكم من ذكر وأنثى وجعلناكم شعوبا قبائل لتعارفوا. إن أكرمكم عند الله أتقاكم. إن الله عليم خبير. صدق الله
एक अरसे से ये सूरत के सिलसिले में कुछ बातें अर्ज की जाती रही हैं। और इस पूरी सूरत का खुलासा आपके सामने इस तरह से रखा था कि इसमें एक मुसलमान को जिंदगी कैसे गुजारनी चाहिए इस्लामी जवाबित और कवानीन के साथ, और इज्तिमाई और समाजी उसकी जिंदगी कैसी हो, वो एक अच्छा इंसान बनकर कैसे रहे और उसकी जिंदगी में कैसे मैनर्स हों, जिसकी वजह से वो भी आराम से रहे और जिस समाज में वो रह रहा है वो समाज भी आराम से रहे। इनमें बहुत सी चीजें बयान हुई थी और बहुत सी चीजें जिक्र हुई हैं जिनमें गुज़श्ता एक बात ये जिक्र की थी कि एक मुसलमान को दूसरे के बारे में अच्छा गुमान रखना चाहिए, उसके बारे में बुरी बात नहीं सोचनी चाहिए, सोचे तो पॉजिटिव सोचे, नेगेटिव न सोचे, उसके बारे में अच्छी बातें सोचा करे और सोचे कि ये एक अच्छा इंसान। कभी ये ना सोचे कि मैं उससे बेहतर हूं, یہ بہت بڑا مرض ہے کہ کوئی اپنے آپ کو دوسرے کے مقابلے میں اچھا سمجھے. انداللہ اچھا ہوگا لیکن اپنے آپ کو سپیریئر سمجھنا اور دوسروں کو انفیریئر سمجھنا یہ ایک اچھے انسان کی زندگی کا بہت بڑا عیب ہے. بزرگوں کے واقعات میں لکھا ہے کہ حسن بصری رحمت اللہ علیہ سمندر کے کنارے سے گزر رہے تھے تو وہاں ایک صاحب کو بیٹھے ہوئے دیکھا, ان کے ہاتھ میں بوٹل تھی اور ایک خاتون ادھر بیٹھی تھی, ایک عورت اس پہلو میں بیٹھی تھی. حسن بصری رحمت اللہ علیہ نے اندازہ لگایا کہ ہاتھ میں شراب کی بوٹل ہے اور دو عورتوں کو لے کے یہ بدکاری میں یہاں بیٹھا ہوا ہے, آوار آدمی معلوم ہوتا ہے. اتنے میں سامنے سمندر میں کشتی آ رہی تھی, وہ الٹ گئی اور اندر کے لوگ جو ہیں وہ ڈوبتے ہوئے نظر آئے. حسن بصری رحمت اللہ علیہ کے واقعات میں لکھا ہے, ان کی زندگی کے حالات میں لکھا ہے, وہ بہت مضبوط آدمی تھے. ان کا جو یہ جس پر ہم گھڑی باندھتے ہیں, کہتے ہیں وہ ایک بالش چوڑا تھا, اتنے بڑے ڈیل ڈول کے مضبوط آدمی, لیکن فکر آخرت کتنی. ان سے پوچھا گیا کہ آپ کو زندگی کے بارے میں کیا سوچتے ہیں آپ. کہا کوئی کشتی جا رہی ہو اور اچانک وہ کشتی الٹ جائے سمندر میں, اور الٹنے کے بعد لوگ زندگی اور موت کے درمیان کھچکولے کھا رہے ہوں اور کسی کے ہاتھ میں ایک آدھ ٹوٹا ہوا کشتی کا پٹی آ جائے اور وہ اس پٹی کو پکڑ لے اور اس پر بیٹھ جائے. یہ ٹوٹی ہوئی کشتی کے ایک پٹی پر بیٹھا ہوا شخص اپنی زندگی کے بارے میں کتنا ڈیفینیٹ ہوگا, وہ کیا سوچے گا کہ میں کوئی بہت لمبی زندگی کی سوچ رکھوں, اس وقت اس کی نوعیت کیا ہوگی. وہ سوچے گا میں سروائیو کروں اور کنارا پالوں تو ہی غنیمت ہے. کوئی لمبی زندگی کا تصور نہیں, کسی دم ڈوبنے کا, کسی دم زندگی کا خیال ہے. کہتے ہیں وہ تختے پر جو بیٹھا ہوا شخص ہے اور اس کو زندگی کا جو خیال ہے اس سے زیادہ مجھے آخرت کا فکر ہے. مجھے اتنا بھی بھروسہ نہیں ہے جتنا کہ وہ پٹیے پہ بیٹھے ہوئے شخص کو اپنی زندگی کا بھروسہ ہوگا. اس لیے حسن بصری رحمت اللہ علیہ کے انتقال پر غیب سے آواز آئی کہ آج فکر آخرت روانہ ہو گئی. تو حسن بصری رحمت اللہ علیہ فرماتے ہیں وہ کشتی الٹ گئی, اندر سے لوگ باہر سمندر میں غوطہ زنی میں مصروف تھے, اپنے آپ کو بچانے میں لگے تھے, ڈوب رہے تھے وہ اور تیرنا کوئی جانتا نہیں تھا. میں نے سوچا کہ کاش آج میں تیرنا جانتا تو ان کو بچا سکتا تھا, ان کی حفاظت کر لیتا, ان کو بچا کے لاتا, یہ بہت بڑا اجر کا کام ہوتا. عبادت کی نوعیتیں بدلتی ہیں. ایک آدمی سمندر کے کنارے پر ذکر اللہ میں مصروف ہو اور ایک آدمی ڈوب رہا ہو تو بڑا ذکر یہ ہے کہ اس کو بچایا. ابھی اس کا سب سے بڑا ذکر اللہ یہ ہے کہ سامنے والوں کو بچانے کی فکر کرو, نہیں کہیں ہمارا تو بھائی وظیفہ رہ جائے گا ان کو بچانے میں. تو اس کو وظیفے پر بھی کوئی اجر نہیں ملے گا. نوعیت بدلتی ہے, کون سے وقت میں کون سا کام امپورٹنٹ ہے اور کیا جائے گا, یہ دیکھنے کی چیز ہے. یہاں یہ فیصلہ کرنا ہے, یہ علم کے ذریعے سے فیصلہ ہوگا. اللہ نے اتنی دین کی سمجھ دی ہوگی تو یہ فیصلہ کرے گا کہ نہیں بعد میں بھی میں کر لوں گا ذکر اللہ, لیکن ابھی اس کی زندگی بچانے کی ایک انسانیت کے ناطے سے میری فریضہ اور ذمہ داری. اب تڑپ رہے ہیں کہ کاش انہیں بچا لیتے. پلٹ کر اس آدمی نے کہا کہ حسن ان کو بچا کیوں نہیں لیتے تم؟ اب یہ چونک گئے کہ یہ آدمی جس کے بارے میں یہ سوچ رہا تھا کہ میں اس سے بہتر ہوں, کیونکہ الحمدللہ نہ شراب پی رہا ہوں نہ ایسی ناجائز عورتوں سے میرا تعلق ہے, تو میں الحمدللہ اس سے اچھا ہوں. کہا بچا کیوں نہیں لیتے؟ پوچھا کہ آپ کو میرے نام کا کیسے پتا ہے؟ کہا وہ تو بعد میں بتاؤں گا, ابھی جو اہم کام ہے وہ کرو. کہا مجھے تیرنا نہیں آتا. تو انہوں نے بوٹل کو چھوڑ دیا, چھلانگ لگائی, ایک کو لائے, دو کو لائے, سب کو کنارے پر بچا لیا. حسن بصری کہتے ہیں اس نے تو بڑے ولیوں والا کام تو خود ہی کر لیا. میرا جو اس کے بارے میں گمان تھا اور بدگمانی تھی اور خیال تھا, یہ تو کچھ اور ہی نکلا. جب وہ کنارے پر آ کر بیٹھ گیا دوبارہ فارغ ہو کر, تو اس نے حسن بصری رحمت اللہ علیہ سے خطاب کیا کہ حسن آج پہلی مرتبہ تم نے بدگمانی کی ہے اور پہلی مرتبہ تم ٹھوکر کھا گئے. حسن بصری رحمت اللہ علیہ نے فرمایا کہ کیا ہوا؟ کہا تم سوچ رہے تھے میرے بارے میں کہ میں شراب پی رہا ہوں اور یہ دو عورتوں سے میرے ناجائز تعلق ہے, تو اب حقیقت سنو کہ اس بوتل میں پانی کے علاوہ کچھ نہیں, ایک ماں ہے دوسری میری حقیقی بہن ہے. پہلی مرتبہ تم نے سوچا تھا آج میرے بارے میں اور تم ٹھوکر کھا گئے. حسن بصری کہتے ہیں اس کے بعد میں اپنی نگاہوں سے کسی کو دیکھتا ہوں تب بھی برا نہیں مانتا. حضرت عیسیٰ علیہ الصلوۃ والسلام نے اپنی آنکھوں سے ایک چور کو دیکھا کہ وہ چوری کر رہا ہے, اور اس سے کہا بھی کہ اللہ کے بندے تو اچھا انسان ہو کر چوری کرتا ہے. تو اس نے اللہ کی قسم کھا کے کہا کہ میں چوری نہیں کرتا. اس پر حضرت عیسیٰ علیہ الصلوۃ والسلام نے فرمایا کہ میں اپنی آنکھوں کو پھٹلاتا ہوں لیکن تیری زبان سے جو اللہ کی طرف نسبت کی ہے تونے, میں اس کو نہیں جھٹلا سکتا. میں نے جو کچھ دیکھا میں اپنی آنکھوں کو جھٹلاؤں گا, لیکن تونے قسم کھا دی ہے تو میں جھوٹا ہو سکتا ہوں, میری آنکھیں جھوٹی ہو سکتی ہے. تونے جس کا نام لیا ہے اس کی شان بڑی ہے. تو بات میں یہ کہہ رہا تھا کہ بدگمانی خطرناک چیز ہے. ایک صحابی نے اپنے گھر پر ایک مسجد بنایا تھا, ایک نماز کی جگہ بنائی تھی, اور وجہ اس کی یہ تھی کہ مسجد نبوی شریف ذرا دور تھی, بیچ میں وادی پڑتی تھی اور ان کی بینائی کمزور تھی, کبھی رات کو نہ جا سکیں تو اپنے گھر پر نماز پڑھ سکیں کچھ لوگوں کے ساتھ. تو ایک چھوٹا سا مسلح اور ایک چھوٹا سا مسجد بنایا تھا, اور حضور پاک صلی اللہ علیہ وسلم کو دعوت دی اس کی افتتاح کے لیے. آپ صلی اللہ علیہ وسلم ان کے محلے میں گئے اور جا کر دو رکعت پڑھ کر افتتاح فرمائی, افتتاح کا طریقہ بھی بتا دیا. اب انہوں نے کھانا تیار کر رکھا تھا, معلوم ہوا افتتاح کے موقع پر کھانا کھلانا بھی برا نہیں ہے, اور افتتاح کرنا اور اس میں کسی بڑے کو بلانا یہ بھی بدعت نہیں ہے, یہ تو بڑا اچھا کام ہے. اچھے گھر کا آغاز اچھے انسان اور اللہ والے کے ذکر سے اور اس کی قدوم کے آنے سے کیا جائے. سرکار سے بڑھ کر تو کوئی متبرک شخصیت ہے ہی نہیں, اس لیے انہوں نے سرکار کو دعوت دی اور حضور نے فرمایا میں کسی دم آؤں گا تمہارے یہاں. کوئی معمولی عالم کسی جگہ گاؤں میں پہنچتے ہیں تو پورے علاقے والے جمع ہو جاتے ہیں, जिस मोहल्ले में गए उस मोहल्ले में तो शायद ही कोई बचेगा जो नहीं आएगा, सभी आएंगे मुलाकात के लिए, मौलसा वाला मुलाकात के लिए आएंगे। और सरकार पहुंच गए उनके मोहल्ले में तो उनको तो बहुत बड़ी खुशी और उनकी तो बहुत बड़ी सआदत रही, सरकार आए और हमारे मोहल्ले में आए, ये तो बहुत बड़ी बात हो गई। ताजदार मदीना जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का आलम यह है कि नमाज के बाद सबसे मुलाकात की, मोहल्ले का एक आदमी नहीं आया था। तो पूछा लोगों ने कि मोहल्ले में तो महदूद लोग होते हैं और सरकार का जो मोहल्ला था वहां मदीने में अलग अलग मोहल्ले, छोटे मोहल्ले थे, हमारे जैसे बड़े मोहल्ले नहीं थे, अब तो एक अपार्टमेंट मोहल्ला नहीं, एक शहर है पूरा। मेरे वालिद साहब कहते थे पिंजरों की तरह घर बनाए और लोग रह रहे हैं, जहां दरवाजा खोलो अंदर से कोई निकलता है। लेकिन सरकार के यहां मदीना, छोटा सा मदीना, अब जो मस्जिद नबवी शरीफ है पूरा मदीना है, और बाहर जो है ये तो सब मैदान ही मैदान था, और मदीना इतना ही जितना कि अभी मस्जिद नबवी शरीफ का इहाता है। लोगों ने कहा कि निफाक है उसके दिल में, वरना ताजदारे मदीना आए और मदीने के हाकिम आए और नबी आए और वो मिलने ना आए तो इसके दिल में निफाक होगा, तब मिलने नहीं आया ना, वरना जरूर मिलने आता, सरकार को मिलने हर आदमी आया है मोहल्ले का। हुजूर ने मना फरमाया, नहीं तुमको क्या मालूम, उसे कैसे तुमने मुनाफिक करार दे दिया, तुमने ये इल्जाम क्यों लगाया उस पर जिसके बारे में हकीकतन कुछ मालूम ना हो। उस पर अगर कोई इल्जाम लगाते हैं तो वो इल्जाम लौट कर ये बात कहने वाले की तरफ आता है। इसलिए आदमी को सोच कर जो है किसी पर इल्जाम लगाना चाहिए। इकबाल कहते हैं जाहिद तंग नजर ने मुझे काफिर जाना, और काफिर ये समझता है मुसलमान हूं मैं, किसी को बुरा नहीं मान सकते। ये कौन है यूं कहा, इसने तो मेरे सामने कलमा पढ़ा है, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह का मेरे सामने इकरार किया है, लिहाजा उसके बारे में ये लफ्ज जो तुमने इस्तेमाल किया ये अच्छा नहीं। रोक देते थे हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम। तिर्मिजी शरीफ में और मुस्लिम शरीफ में रिवायतें, हजरत अब्दुल्लाह इब्ने मसूद रजी अल्लाह तआला अन्हु ये बात फरमाते हैं कि हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुम मेरे पास आओ तो ऐसी बातें लोगों की बुरी लेकर मत आया करो, मेरे दिल को साफ सुथरा रहने दिया करो, मैं नहीं चाहता कि किसी की ऐसी बात सुनकर अपना दिल बुरा करो, और जब मिलने का वक्त आए उस आदमी के साथ तो मेरे दिल के अंदर कोई दाग हो उसके लिए, मैं नहीं चाहता, मुझे ये पसंद नहीं है। इसलिए साहबे किराम कहते थे कि हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम हमको भी बचाते थे, और खुद आप सल्लल्लाहु अलैहि वसल्लम भी इस बात से बचते थे कि किसी की बुरी और ऐब की बात आपके सामने कही जाए, और आप सुनते भी नहीं थे, आप करते भी नहीं थे किसी की बुराई, इसलिए कि यह समाज को तोड़ने वाली चीज है, इंसानों के दिल तोड़ने वाली चीज है। इसलिए फारसी का शायर कहता है कि दिल पतस्तावर को हज्जे अकबरस, इसके कई माना जिक्र किए हैं लेकिन एक माना यह भी है दिल पतस्तावर के हज्जे अकबरस, दिल तजल्ली जाहे रब्बे अकबरस। बस किसी के दिल को जख्मी मत करो, किसी के दिल को दुखी मत करो, किसी को नाराज मत करो, ऐसी बात मत कहो जिससे वो दुखी हो जाए, इससे अपने आप को बचाओ। तो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम किसी की ऐब जो ही आपके सामने बैठकर कोई करे आप पसंद नहीं करते थे, किसी की गीबत की जाए आप सल्लल्लाहु अलैहि वसल्लम पसंद नहीं करते थे, और लोगों को भी दरख्वास्त करते थे कि आपस में वक्त गुजारो तो बुरी बात ना कहो, और जहां कोई बुरी बात कहे उसको कोई और रंग दे दो और मोड़ दो, इस बात को डाइवर्ट कर दो, और गीबत के अंदर बुराइयों में आगे मत बढ़ो। हसन बकरी रहमतुल्लाह अलैह से पूछा गया था کہ یہ غیبت کیا ہے، یہ بہتان کیا ہے، تو فرمایا اصل میں تین چیزیں ہیں، ایک تو ہے غیبت، غیبت کو آپ انگریزی میں کہتے ہیں بیک بائٹنگ، ایک ہوتا ہے حسد جس کو آپ کہتے ہیں جیلسی، ایک ہوتا ہے تکبر جس کو آپ کہتے ہیں پراؤڈ، اور اس کے مقابلے میں لولینس جس کو آپ کہتے ہیں ڈاؤن ٹو ارتھ۔ فرماتے ہیں کہ یہ اصل میں تین چیزیں ہیں، غیبت، بہتان اور عفق، تینوں عربی لفظ ہیں۔ حضور پاک صلی اللہ علیہ وسلم سے پوچھا گیا غیبت کسے کہتے ہیں، مسلم شریف میں روایت ہے، ذکروں کا بے اخی کا بما لا یحب اور بما یکرہ، اپنے بھائی کا ایسا ذکر کرنا جس کو وہ ناپسند کرے، سنے تو کہ یہ بات میرے لیے کیوں کہی گئی۔ فرماتے ہیں کہ اپنے بھائی کا، وہ تو بھائی بھائی ہیں، بلکہ پورے بنی آدم جو ہے ان کو بھائی قرار دیا ہے، بنی آدم آزائے یکتی کرن، پھر ظاہری بات ہے کہ کلمہ جو ہوگا، مسلمان ہوگا، تو وہ ایک دینی بھائی ہوگا اور ایک اسلامی نقطہ نظر کا بھائی ہوگا، جہاں کلمہ پڑا کسی نے، پھر وہ جیسے پرانا کوئی مسلمان ہو، یہ نیا بھی ہو، اپنے بھائیوں میں برابر ہوگا، کوئی فرق نہیں ہوگا ذات پات کا، کوئی اونچ نیچ کا فرق وہاں نہیں ہوگا، اس بنا پر کہ یہ سب چیزیں مٹانے کے لیے اسلام آیا ہے۔ تو فرماتے ہیں اپنے بھائی کا ایسا ذکر کہ وہ سنے تو اس کو غم ہو کہ میرے بارے میں ایسا کیوں کہا گیا۔ یہ آج سماج کی بڑی برائیاں ہیں، یہ ناسور ہیں سماج کے، جس نے ہماری سوسائٹی کو ختم کر دیا۔ اگر سوسائٹی کی بقا چاہتے ہیں تو یہ صورت کو معمول بہا بنانا چاہیے، اللہ تعالیٰ ہم سب کو اس کی توفیق عطا فرمائے۔ ایک بات تو حضور پاک صلی اللہ علیہ وسلم نے یہ فرمائی، اس پر سوال کیا کہ حضور وہ بات جو اس کے اندر پائی جاتی ہے اور وہ اس کا تذکرہ کیا تو کیا حرج ہوا اس میں؟ فرمایا کہ جب ہی یہ غیبت کہلاتا ہے، برائی جب ہی کہلاتا ہے، بیک بائٹنگ اس کو اسی وقت کہتے ہیں کہ وہ عیب اس آدمی میں ہے، لیکن مسلمان کی شان یہ ہے کہ اگر کہنا ہے کوئی بات کسی کو عیب کی ہے تو اس کے سامنے اس کو کہی جائے، لیکن کہنے کا بھی انداز ہونا چاہیے۔ بعض لوگ تو ایسا کہتے ہیں جیسے پتھر مار رہے ہوں، کسی کو کسی کا عیب بھی بیان کرنا ہو تو اس کا انداز اتنا پیارا ہونا چاہیے کہ سامنے والے کو ایسا محسوس نہ ہو کہ یہ آدمی مجھے حقیر سمجھ رہا ہے اور مجھے گرانے کی کوشش کر رہا ہے۔ ایمان والے کی شان ہی نہیں ہے دوسرے کو گرانے کا، تو مزاج ہی نہیں ہو سکتا ہے۔ تو فرماتے ہیں کہ کہا جائے گا، لیکن ایسے انداز کے ساتھ کہا جائے گا کہ سامنے والے کی اصلاح بھی ہو، اسے برا بھی نہ معلوم ہو۔ ایک حدیث ہے اس سلسلے میں کہ مومن کی شان کیا ہے، بڑا اچھا اس کے اندر کنکلوژن حضور پاک صلی اللہ علیہ وسلم نے بیان فرمایا، یوں فرمایا المومن مرآۃ المومن، المومن مرآۃ المومن، یہ حدیث بڑی عجیب ہے، ادھر بھی مومن اور ادھر بھی مومن، اور مرآۃ کہتے ہیں آئینے کو، اریسے کو کہتے ہیں، میرر کو کہتے ہیں، تو کہتے ہیں ادھر مومن ہے ادھر مومن ہے، بیچ میں آئینہ رکھا ہے۔ المومن مرآۃ المومن، ایک مومن دوسرے مومن کا آئینہ ہے۔ اب آئینے کی خوبی کیا ہے سب جانتے ہیں، ایک تو مثال ایسی بیان کی آئینے کی، आईना तो हर एक के पास होता है, कुछ लोगों के जेब में भी होता है, गाड़ी में जाओ तो होता है, बाइक में जाओ तो होता है, घर पे जाओ तो होता है, बाथरूम में जाओ तो होता है, हर जगह आपको मिरर मिलेगा। गरीब के यहाँ भी मिरर होगा, अमीर के यहाँ भी होगा, झोंपड़ों में भी मिल जाएगा और मोहल्लात में भी मिल जाएगा, हर जगह आपको मिल जाएगा। तो मिसाल सरकार ऐसी देते हैं, एग्जाम्पल ऐसा देते हैं कि गरीब से गरीब समझेगा, कम से कम पढ़ा हुआ समझेगा। यही तो दीन की असल खूबी है कि सबको समेट के चलते हैं, क्योंकि दीन हर एक को इख्तियार करना है, गरीब हो के अमीर हो, पढ़ा हो के ना पढ़ा हो। आईने की मिसाल दी और फरमाते हैं कि आईना ऐसी चीज है कि आप इसके सामने खड़े हो जाओ और सीधा रखा हो आईना तो आपसे गुफ्तगू करेगा ये आईना, और आप हट जाओ खामोश हो जाए। सामने आप आईना ले आएंगे तो आईना आपसे गुफ्तगू करेगा। आप मुस्कुरा रहे हैं तो वो भी मुस्कुराएगा, आप रो रहे हैं तो वो भी रोएगा, आप जबान निकालेंगे तो वो भी निकालेगा, आप आंखें बताएंगे तो वो भी दिखाएगा। जैसे आप करेंगे आईना आपके साथ करने को तैयार है। और फिर अगर आप कुछ नहीं कहते तो आईना कहता है अब मैं तुम्हारे बारे में सब कुछ कहता हूं। अब आईना बोलना शुरू करेगा, जब आप खामोश हो जाएंगे तो आईना बोलेगा। आईना क्या बोलेगा? जो आपकी हकीकत है वो बयान करेगा। ज्योतिषी हकीकत नहीं बयान करता, उसका तो पोपट बेचारा बोलता है, वो भी ऐसा ही सिखाया हुआ होता है, वो भी आधा बोलता है आधा नहीं बोलता। वो कहता है पहले मुझे पिंजरे से छोड़ा, मैं फिर तेरा मुस्तकबिल और तेरा भविष्य बयान करता हूं। वो बेचारा बयान कर रहा था कि तुम्हारे घर में जो है जाकर देखो आग ना लगी हो, तो वो उसका वो ज्योतिषी का लड़का दौड़ता हुआ आया कि अब्बा अपने घर में आग लगी है। ये उल्टा कैसा बताया भविष्य, कि उनके घर में आग लगने को बताया तो खुद ही के घर में आग लगी हुई, और हाथ की रेखा देख के बताया कि तेरी 2 साल को शादी होगी, तो उसने कहा मेरी तो 4 साल पहले शादी हुई और 2 बच्चे तो पहले से हो गए, जिसकी तो खुशखबरी 2 साल के बाद बोल रहा है। आइंदा कल की कोई बात कोई नहीं बता सकता, बताते हैं तो अल्लाह बताते हैं, उसके इल्म में किसी के इल्म में है नहीं। इन्नल्लाह अलीम खबीर, एक मुस्तकिल मसला है, किसी को कल का पता है कि नहीं। ये जो बताते हैं रेखाएं देखकर वो तो कैलकुलेशन है, वो तो अंदाजा है, डेफिनेट कोई नहीं बता सकता, और 100% और 100% जो है वो कोई नहीं बता सकता। तो अलमोमिनो मिरातुल मोमिन का मतलब क्या हुआ? आईने के सामने आप जाएंगे, जितना आप में ऐब है आईना बयान करेगा, जितना कमाल है उतना बड़ा बयान करेगा। इसलिए उलमा ने फरमाया एक मोमिन को दूसरे मोमिन के लिए आईने की तरह होना चाहिए, कि जितनी हकीकत है उसकी बयान करो, आईना जरूरत से ज्यादा तारीफ नहीं करेगा और बिला जरूरत के बुराई भी नहीं करेगा। जैसी शान आईने की है, इस शान का मोमिन को होना चाहिए। ये छोटी सी मिसाल है लेकिन इसमें बहुत सी बातें हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने हमको समझाई है, ऐसी छोटी मिसालों से ही बातें जो है असल में समझ में आती हैं। तो फरमाते हैं कि ये बैकबाइटिंग हुई, ये इसको गीबत कहेंगे, और गीबत कितनी बुरी और कितनी खतरनाक चीज है। फरमाते हैं कि मस्जिद में अलियाज़ु बिल्लाह माँ के साथ बदकारी करने का जो गुना है उससे ज्यादा गीबत करने का गुना है। एक मर्तबा सूद खाने का बहुत बड़ा गुना जिक्र किया है, तो फरमाया एक मर्तबा गीबत करना 36 मर्तबा सूद खाने के बराबर है। ये जराइम ऐसे हैं जिनको पहली बात तो यह है कि लोग गीबत समझते नहीं। हजरत थानवी रहमतुल्लाह अलैह ने लिखा कि गीबत एक ऐसा गुना है जिसको लोग गुना मानते ही नहीं है, और क्या कहते हैं, अरे वो होता तो भी मैं बयान करता। ये और जो है शैतान आदमी को वरकड़ाता है कि वो होता तो मैं बयान करता, मेरे वालिद साहब गीबत करते नहीं थे और किसी को करने भी नहीं देते थे। जहां कोई शुरू करना चाहता था उसको कहते थे कि आपका वक्त बहुत कीमती, आप तशरीफ ले जाइए। हालांकि यूं कहना चाहिए कि मेरा वक्त कीमती है और तुम अभी गीबत करके जायका डालोगे, उसके बजाय उसको उसके वक्त का एहसास दिलाते थे और यूं कहते थे कि तुम्हारा वक्त कीमती है, जल्दी जाओ। कभी लोग एतराज भी करते थे, ये अजीब किस्म के मौलाना है कि हमको सामने से रुखसत कर देते हैं, क्योंकि आमतौर पर तो ये रहता है कि कोई जा रहा हो तो उसको बिठाते नहीं नहीं अब जाके बैठो ना, क्या बैठ के करेंगे, फुजूल बातें करना, उससे तो रुखसत कर देना अच्छा है। काम की बात हो तो घंटों बैठ। वो मैं सफर कर रहा था तो ट्रेन के अंदर एक शराबी बैठा हुआ था खिड़की के पास, इसके पड़ोस में कुछ औरतें बैठी थी, तो सूरत के स्टेशन पर वो औरतों के मिलने वाले आए, वो शराबी को रिक्वेस्ट की कि भाई तू हट जा, हमको इनसे बात करने दे। तो वो तो हट गया, तो नशे में था वो हट गया और सुनता रहा वो बातें। अब वो औरतों का तो मिजाज होता है कि आओ जो आओ जो आओ जो, वो भी कहते तुम भी आओ जो, इन्होंने कहा तुम्हें भी आओ जो, वो कह हमें भी आओ, तुम्हें भी आओ जो। तो वो शराबी ने कहा कि ये कोई आने वाला नहीं, तो मुझे एड्रेस दे दो। कब से आओ जो कहा, अब भी टाइम खत्म हो गया, तुमने जितना टाइम बात की उसमें से यही कहा कि आओ जो, इसके अलावा क्या कहा तुम, एक मर्तबा क्या दिया, आओ जो खत्म हो गया, इनका मर्जी होगा तो आएगा, इतनी मर्तबा कहने से क्या फायदा, अभी ये कहीं ट्रेन में से उतर के आने वाली है तो क्यों इसको आने के ऊपर इतना इसरार करती है। तो मैं बात ये कह रहा था कि अपने औकात की कदर करना और फजूलियात से अपने आप को बचाना। जब आदमी एक चीज को गुनाह ही नहीं समझेगा, तो जब गुनाह नहीं समझेगा तो फिर उसको तौबा की तौफीक कैसे होगी। अगर आदमी को एहसास हो जाता है कि मैं जुर्म कर रहा हूं, मैं गुनाह कर रहा हूं, तो फिर इस एहसास के बाद क्या होता है, फिर एहसास के बाद यह होता है कि आदमी तौबा की तरफ रुजू करता है, रोता है, अल्लाह से मांगता है, माफी तलब करता है कि अल्लाह मेरी गलती हो गई, मेरी भूल हो गई। अल्लाह ताला समझने की तौफीक अता फरमाए। अभी तो गीबत के बारे में एक तफसील आई है, अब इश्क किसको कहते हैं, हसन बसरी रहमतुल्लाह अलैह ने यह भी समझाया है, और इस तरह बोहतान किसे कहते हैं उसके भी कुछ नजायर जो है उन्होंने बयान किए हैं। आज जो है दो अहम चीजें, एक तो कुछ दुआओं के पर्चे हैं मेरे पास यहाँ, जिनमें कुछ लोग बीमार हैं उनके लिए शिफा की दुआ करना है। नसीमा खातून अंकलेश्वर वाले, आरिफ पठान साहब की बहन, उनके लिए शिफा के वास्ते दुआ करें, अल्लाह ताला बीमारी को दूर फरमाए, सेहत अता फरमाए। नानपुरे वाले मरहूम सैयद अहमद साहब, मशहूर आदमी थे और कारोबारी इंसान थे, अच्छा उलमा से ताल्लुक रखते थे, वो इंतकाल फरमा गए, उनके लिए दुआ फरमाए, अल्लाह ताला मगफरत फरमाए, जन्नत में आला और बाला मकामात अता फरमाए। हमारे सईद खान जो उधर मुंशी मोहल्ले में रहते हैं, उनका कोई एक्सीडेंट हुआ था, अल्लाह ने हिफाजत फरमाई, लेकिन फिर भी बहुत ही ज्यादा चोटें आई हैं, उनके लिए दुआ फरमाए, अल्लाह ताला शिफाए कामिला आजिला मुस्तमिर्रा दायमा नसीब फरमाए। हिना नाम की कोई बच्ची है जिसकी तबीयत बहुत खराब है, उसके लिए शिफा के वास्ते दुआ की जाए, अल्लाह ताला बच्ची को शिफाए कामिला अता फरमाए। दूसरी बात यह है कि दो वफातें हुई हैं हमारे इलाके में, ये दुनिया दारे फानी है, यहाँ से बस हर एक को जाना है, यके बाद दीगरे। हम यहाँ कितने ही लोगों के बारे में जो है दुआएं कर चुके और ये सिलसिला खत्म ही नहीं होता, पिछले एक अरसे से हर हफ्ते जो है कोई ना कोई पर्चा, कोई ना कोई खबर। गुज़श्ता मैंने गुलाम रसूल खामोश साहब, हमारे दारुल उलूम देवबंद के कारगुजार मोहतमीन साहब के सिलसिले में अर्ज किया था कि वो तशरीफ ले गए दुनिया से, तो अब इस हफ्ते जो है हमारे रांदेर में दो बड़े वाकयात जो है पेश आए। एक तो हमारे हाफिज गुलाम मोहम्मद साहब के छोटे भाई मियां अहमद साहब, जो मेरे भी बड़े मोहसिन रहे और बचपन में मेरा उन्होंने बड़ा ख्याल रखा और बड़े एहसान उनके रहे, वो मेरी विलादत की तारीख भी उन्होंने अपने कैलेंडर के पीछे लिखी थी कि मैं कब पैदा हुआ, और स्कूल में ले जाके दाखिल कराया उन्होंने, और उसके बाद देखा कि ये सुधरता नहीं है तो मुझे वो विरावल ले गए। और वहां ले जाकर जो है उन्होंने दो काम में लगाया। हाफिज साहब ने तो कहा कि इसको हिज में लगाओ, और उन्होंने ले जाके मुझे कॉलेज में दाखिल करवाया। और बचपन से जो है उन्होंने बड़ा ख्याल रखा, मेरे वालिद साहब रहमतुल्लाह अलैह ने सुपुर किया था कि भाई इनको स्कूल में दाखिल कराओ। इधर मकतब के अंदर किनारे पर चलता था, पटेल साहब पढ़ाते थे, वहां दाखिल किया। और वो छोटा था मैं तो बाजार भी रोजाना जो है मुझे साइकिल पर बिठा कर ले जाते थे, और मेरे वालिद साहब की गैर मौजूदगी में ऊपर जो है मुझे बिठाते थे, कुछ गुजराती वगैरह भी पढ़ाते थे। तो मरहूम जो है बड़े मोहसिन रहे मेरे, जैसे कि हाफिज साहब के भी बड़े एहसानात हैं। अब वो गुज़श्ता हमारी तफसीर में अल्हम्दुलिल्लाह हमेशा मौजूद रहते थे, और हम बड़े गरीबों के बड़े हमदर्द थे और गमगुसार थे। आखिरी वक्त तक उन्होंने मुझे किसी बच्ची की शादी में कुछ नुसरत और मदद करने के लिए भी कहा था। वो ये काम करते ही रहते थे, कुछ ना कुछ लोगों को हमेशा जो है इस सिलसिले में मुझे भी हमेशा कहते थे कि देखिए फलान काम ये करना है, अगर यूं हो जाए तो यूं कर लिया जाए। ये भी इंसान के अंदर एक अच्छी सिफत है कि आदमी खाली अपने लिए न जीता हो, दूसरों के लिए जीता हो, आदमी दूसरों के गम को गम समझता हो, दूसरों की परेशानी को परेशानी समझता हो। और घर का पूरा निजाम उन्होंने अपने जिम्मे बीमार होने के बावजूद ले रखा था। दूसरी बड़ी खूबियों में उनके ये सब्र और तहम्मुल उनके मिजाज में बहुत, कितनी भी तकलीफ हो लेकिन वो बर्दाश्त करते थे। और सबसे बड़ी बात यह है कि नमाजों के बड़े पाबंद थे। जिस दिन इंतकाल हुआ उसमें जोहर की नमाज में भी वो जमात के साथ उन्होंने नमाज पढ़ी, और असर के लिए वुजू कंप्लीट कर चुके थे और तैयारी कर रहे थे, और अल्लाह के यहाँ का बुलावा आ गया तो बावजू जो है वो दुनिया से चले गए। और फिक्र थी कि नमाज पढ़ूंगा अभी, लेकिन असर की नमाज के पहले ही जो है वो दुनिया से रुखसत हो गए। अल्लाह ताला मरहूम की बेइंतहा मगफिरत फरमाए और जन्नत में आला और बाला मकामात अता फरमाए। वो घर का एक रोशन चिराग था जिनकी वजह से घर में काफी उजाला था। हाफिज साहब को इसकी वजह से और अहले खाना को काफी गम है, और हमने इतनी तफसील इस बिना पर जिक्र की कि हमारी मस्जिद के बड़े पापन मुक्तदियों में से थे, इसलिए हमारा हक बनता है कि उनका जरूर जिक्र करें और उनके लिए दुआएं मगफरत भी करें, जैसे दूसरों के लिए करेंगे उनके लिए भी जरूर करेंगे, और अहले खाना के लिए भी सब्र की दुआ करेंगे कि अल्लाह ताला इन तमाम को जो गम ने आके घेरा है सब्र जमील और उस पर अजर जजील अता फरमाए, मरहूम की बेइंतहा मगफरत फरमाए। दूसरा एक बड़ा हादसा हमारे कस्बे के लिए रहा, हाजी अब्दुल मजीद कैंसी साहब का। ये खामोश सखावती और बड़ा हमदर्द इंसान कौम का रहा, और माल का वाफिर हिस्सा जो है कौम के जरूरतमंदों के लिए उन्होंने खर्च किया। अभी मेरी बात हो रही थी जावेद भाई से, उस रोज जिस दिन इंतकाल हुआ उन्होंने फरमाया कि उन्होंने ये कहा था अपने बच्चे की शादी के मौके पर कि हमारे बच्चे की शादी बाद में होगी, लेकिन जो बच्चियां गरीब है जिनकी शादियां नहीं होती पहले उनकी हम कराएंगे शादियां, और सुकून होगा तो फिर हमारे बच्चे की शादी कराएंगे। जाहिर बात है कि ये बड़ा वक्त हुआ, और अंजुमन इस्लाम जो हमारे यहाँ कायम है उसका स्कूल का जो शोबा कायम हुआ, इसके फाउंडर्स जो हैं उनके अंदर हाजी अब्दुल मजीद साहब फैंसी जो हैं उनका नाम है। और ये स्कूल में कितने लोगों ने पढ़ा है, हमने खुद पढ़ा है और बहुत से लोगों ने पढ़ा है, तो जाहिर बात है कि ये भी इस काबिल है कि इनकी खिदमात को खराज अकीदत पेश किया जाए, इनकी खिदमात को सराहा जाए। और हदीस में है कि उज़्कुरु महाफिना मौताकुम, तुम्हारे जो मरने वाले हैं उनके अच्छे औसाफ का जिक्र करो। तो ये अच्छे औसाफ में से कुछ वस्त थे उनके, अल्लाह ने जूद और सखा से भी नवाजा था। वो बंबई में रहते थे तो यहाँ से जाने वालों का बड़ा ख्याल रखते थे, कुछ बच्चों को वहां जो है उन्होंने रखा भी, पढ़ाया भी, उनकी खिदमत भी की, मौके मौके से उनको खिलाया भी, और मस्जिदों का निजाम भी उन्होंने रामदेर में संभाला। अल्लाह ताला उनकी भी बेइंतहा मगफरत फरमाए और जन्नत में आला और बाला मकामात अता फरमाए। अल्लाहुम्मा सल्ली अला सैयदना मोहम्मद व अला आले सैयदना मोहम्मद व बारिक वसल्लम। आतिना फिद दुनिया हसना व फिल आखिरति हसना व क़िना अज़ाबन्नार। وادخل الجنة مع الابرار يا عزيز يا غفار. اللهم اغفر لنا ولوالدينا ولاساتذتنا ولمشايخنا ولجميع المسلمين والمسلمات والمؤمنين والمؤمنات الاحياء منهم والاموات، انك سميع قريب مجيب الدعوات، يا قاضي الحاجات، يا حل المشكلات، يا كافي المهمات، يا دافع البليات، يا شافي الامراض، انك على كل شيء قدير. اللهم زدنا ولا تنقصنا، واكرمنا ولا تهنا، واعصمنا ولا تصر علينا، اللهم عافنا ولا تحرمنا، اللهم اغفر لهم مغفرة تامة، وارحمهم رحمة عامة، اللهم اغفر لهم وارحمهم وسكنهم في الجنة، اللهم اجعل قبورهم روضة من رياض الجنة. ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان، ولا تجعل في قلوبنا غلا للذين آمنوا، ربنا إنك رؤوف رحيم. اے اللہ ہمارے گناہوں کو معاف فرما، گناہوں سے برگزر فرما، اپنا فضل اور کرم شامل حال فرما، کرم کے اور رحم کے فیصلے فرما، عافیت کا معاملہ فرما. اے الہ العالمین ہمیں نیکیوں والی زندگی عطا فرما. اے اللہ گناہوں میں ڈوبے ہوئے ہمارے گناہوں کو برگزر فرما دے، جرائم کو معاف فرما دے. اے اللہ ہمیں نیکیوں والی زندگی عطا فرما، گناہوں والی زندگی سے اللہ ہماری حفاظت فرما. یقیناً ہم مجرم ہیں اور اتنے بڑے مجرم ہیں کہ اگر ہمارے جرائم کا لوگوں کو پتا چلے تو اے اللہ ہم وہ دکھانے کے کسی کو قابل نہیں رہیں گے، لیکن تو نے پردے ڈال کر ہمارے گناہوں کو چھپا دیا ہے. اللہ کل آخرت میں بھی یہ گناہوں کو محو فرما دے. ستاری کا معاملہ فرما، پردہ پوشی کا معاملہ فرما. اے اللہ جو بیمار ہیں انہیں شفا عطا فرما، نبی کریم صلی اللہ علیہ وسلم کی اتباع زندگی کے ہر موڑ پر نصیب فرما. اللہ دور دراز سے تیرے نام کی نسبت سے، اللہ اللہ کرنے کی نسبت سے بہت سے لوگ آتے ہیں، اللہ یہ آنا ان کا قبول فرما لے. یہاں جو حضرات خدمت کر رہے ہوں اللہ ان کی خدمات کو اپنے فضل سے قبول فرما لے. اے الہ العالمین جو مقصد سے آ رہے ہیں اللہ اس میں ہم سب کو کامیابی عطا فرما دے. اے اللہ جو مرحومین دنیا سے چلے گئے ان کو جنت میں اعلیٰ اور بالا مقام عطا فرما، قبر میں سکون عطا فرما، کروٹ کروٹ چین اطمینان نصیب فرما. اے الہ العالمین جب تک زندہ رکھے ایمان پر زندہ رکھ، جب وقت آخر ہو کرنے والی موت عطا فرما. اے اللہ یہ دعائیں اپنے فضل و کرم حبیب پاک صلی اللہ علیہ وسلم کے صدقے میں منظور فرما، برحمتک یا ارحم الراحمین. تھوڑی دیر کے لیے ذکر کریں گے لا الہ الا اللہ کا، تحلیل لسانی ہے اور ذکر کا طریقہ سب کو معلوم ہے کہ لا میں ناف سے دماغ کی طرف یعنی نیچے سے اوپر کی طرف لا میں سر کو اٹھانا، الہ میں دائیں کندھے کی طرف یوں لے جانا، اور الا اللہ میں الٹے ہاتھ کی طرف سینے سے دو انگل نیچے دل ہے یہاں ضرب لگانا. اب سے تھوڑی دیر تک جو ہے وہ لا الہ الا اللہ کا ذکر ہوگا. ماں بہنیں جو ہیں ان کی آواز باہر نہیں جائے گی، وہ نہایت آہستہ ذکر کریں گی اور ان کو سر کو حرکت دینے کی بھی ضرورت نہیں ہے. یہاں جو بیٹھے ہیں حضرات ان کے لیے یہ ترتیب ہے، اور اگر کسی کو یہ ترتیب سمجھ میں نہیں آتی تو صرف جو ہے لا الہ الا اللہ جیسے اور لوگ کہیں گے ان کے ساتھ کہتے رہیں، انشاءاللہ یہ فائدے سے خالی نہیں ہوگا.
ہزار بار مجھ کو بلا، ہنوز نام تو گفتن کمال بے ادبی. لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ.
انتظار میں بیٹھنے کا نام ہے اور صرف تصور کرنا ہے, صرف دھیان دینا ہے اس بات کا کہ اللہ کی رحمت برس رہی ہے اور میرے دل میں اتر کر آ رہی ہے اور میرا دل اللہ 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 کر رہا ہے. اس کا نام مراقبہ ہے. اور سر کو دل کی طرف جہاں ابھی ضرب لگائی ہے ذرا سا جھکا کر رکھنا ہے اور صرف تصور کرنا ہے اس بات کا کہ اللہ کی رحمت برستی ہے اور میرے دل میں سما رہی ہے اور دل اللہ 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 کر رہا. اب سے تھوڑی دیر تک مراقب رہیں گے, ماں بہنیں بھی یہ مراقبہ کریں گی, روشنیاں بند رکھیں. اے خوب کا دل بیداری شو بیداری شو بیداری شو در ذکر حق مشغول شو مشغول شو مشغول شو. دل میں ہم نے دنیا کو بٹھایا ہے اور دل میں اصل میں اللہ کی جگہ ہے. اللہ کی یاد کو دل میں جگا دیجیے.
عزیزوں دوستو یارو یہ دنیا دار پانی ہے. دل سے مت لگاؤ تم لحد میں جا بنانی ہے,
قبر میں جگہ بنانی ہے. کوئی کتنا بھی مکان بنائے اور کتنے بھی مقام بنائے لیکن ایک دن انجام وہی ہوگا کہ وہی 6 فٹ کا بڑا ہوگا اور اس میں دفنا دیا جائے گا. کروڑ روپیے کے مالدار और अरब कपि भी दुनिया से जाते हैं तो अपना माल साथ लेकर नहीं जाते, खाली हाथ जाते हैं।
न दुनिया न दौलत न बन जाएगा, फर्श मखमल वालो जाके मिट्टी में सोना पड़ेगा, और अपने जवान औरत के घर सुनाऊंगी, मुबारक को अंदा किया गोनी, कभी घर से भी देखा है तूने, जो मामूर थे वो मैं अपने सुने, जगा की लगाने की दुनिया नहीं है, ये गुरते की जाने तमाशा नहीं, अजल ने न किसरा ही छुआन बारा, इसी से सिकंदर सफा सभी मारा, हर दिले के क्या क्या न खसरत सितारा, बरा का बरा रो गया सारा, जबाकी लताने की दुनिया नहीं है, ये बरत की जाओ तमाशा नहीं है। जो पहले बचपन ने बरसों की लाया, जवानी ने फिर तुझको मजनू बनाया, बुढ़ापे ने क्या क्या पता, अपन तेरा पर देगी बेकुल सफा, जो बाकी लगाने की दुनिया नहीं है, वे बुरत की जाओ तमाशा नहीं है। यही तुझ पुत्र निगरम सबसे बाला, उसी अपने राही वो पैशन निराला, जिया तब पाया क्या यही मरने वाला, तुझे हुस्न वाहिर ने धोखे में डाला, जगा की लगाने की दुनिया नहीं है, ये गलत की जाने तमाशा नहीं है, न दिलदा बहु शहरा जो रहेगा, न परवी बहु शोर गोई रहेगा, न कोई रहा रहेगा, रहो बाप विपुर कोई रहेगा, जगा की लगाने की दुनिया नहीं है, ये व्रत की जाने का जानिए, ये चमन वारा भी होगा, ये खबर हुई हुई कदो, ताकि अपनी जिंदगी को सोच कर कुर्बान करो, आकर पाता होश को बेहोश कर गई और अंगारे रात को खामोश कर गई। आंखें बंद हो तो यह सोचना चाहिए कि आज तो मैंने आंख बंद की अपने अख्तियार से, लेकिन जब आखिरी वक्त आ जाएगा तो आंखों पे अख्तियार खत्म हो जाएगा, जिस्म पे अख्तियार खत्म हो जाएगा। कोई पैर बांध रहा होगा, कोई सर बांध रहा होगा और आंखें लोग बंद कर देंगे। لا اله الا الله محمد رسول الله درود شریف پڑھ کر دعا کریں اللهم صل علی سیدنا محمد وعلى آل سیدنا محمد واصحابه وازواجه بارک وسلم اللهم لك الحمد كله ولك الشكر كله واليك يرجع الامر كله اللهم لك الحمد كما انت اهل فصل علی محمد كما هو اهل وافعل بنا ما انت اهل انك انت اهل التقوى واهل المغفره رب اغفر وارحم وانت خير الراحمين اتنا في الدنيا حسنه وفي الاخره حسنه وقنا عذاب النار وادخلنا الجنه مع الابرار يا عزيز يا غفار اللهم انا نسالك الهدى والتقى والعفاف والغنى اللهم اعط نفوسنا تقواها وذكرها انت خير من زكاها انت وليها ومولاها اللهم ارزقنا حكما فرما اللہ ہماری کوتاہیوں سے برگزر فرما اللہ مجرم یا اللہ گناہگار ہے اللہ بہت بڑے خطاکار ہے بہت بڑے ریاکار ہے اللہ بہت بڑے ریاکار ہے اللہ کرم کی بیج دے دے اللہ ہماری مغفرت کے فیصلے فرما دے اللہ بس تو نے معاف فرما دیا تو تیری شان میں کوئی کمی نہیں آئے گی لیکن ہم جسوں کی بگڑی بن جائے گی ہماری بگڑی بنا دے اللہ پوری امت کی بگڑی بنا دے اللہ پوری امت کے ہاتھ پر راحت فرما دے اللہ تیری مان کر زندگی گزارنے والا بنا دے اللہ تیرے حکموں پر چلنے والا بنا دے اللہ تجھے ماننے میں اور اللہ تیرے حکموں پر چلنے میں اللہ دنیا آخرت کی کامیابی ہو اس کا یقین ہمیں عطا فرما دے ہر قسم کی کامیابی ہو اس کا یقین عطا فرما دے اللہ نبی کریم صلی اللہ علیہ وسلم کی اتباع زندگی کے ہر طور پر عطا فرما اللہ ہر کلمہ ہر لمحہ نصیب فرما اللہ ہر منٹ نصیب فرما اللہ اس کے رسول محبت رسول اور اتباع رسول صلی اللہ علیہ وسلم نصیب فرما اللہ ہماری زبانوں کو تیرے ذکر سے تازہ فرما دے اللہ ہمارے قلوب کو تیرے معرفت سے منور فرما دے اللہ ہمارے جسموں کو نورانی بنا دے اللہ ہماری روح کو نورانی بنا دے اللہ ہمیں تیرا سچا دین کا عاشق بنا دے فکر کرنے والا بنا دے دین کے لیے تڑپنے والا بنا دے اللہ اگر ہم دین کا کام نہیں کرتے تو بے نیاز ہو تو کسی سے بھی کام لے لے گا لیکن ہم محروم ہو جائیں گے اللہ ہمیں محروم نہ فرما اللہ ہمیں محروم نہ فرما اللہ ہماری نادانیوں کی وجہ سے ہماری نسلوں کو محروم نہ فرما الہ العالمین نیکیوں کا ذوق دے دے اللہ چاروں طرف گناہ بھرے ہوئے ہیں اللہ تیرے فضل کے بغیر کوئی نیکیوں کی طرف نہیں آ سکتا اللہ اپنے فضل سے ہمیں نماز پڑھنے والا بنا دے 100% نمازی بنا دے اللہ تلاوت قرآن پڑھنے والا بنا دے رات دن قرآن کریم پڑھنے والا بنا دے اللہ ہمیں دنیا کی ترقی بھی عطا فرما اللہ کاروبار میں برکتیں بھی عطا فرما ہر قسم کے نقصان سے اللہ حفاظت فرما دنیا آخرت کی ناکامیوں سے بچا دے اے الہ العالمین ایمان پر دنیا سے جانے والوں کی مغفرت فرما دے اللہ اس پورے مجمعے کی مغفرت فرما دے اور امت کے ایک ایک فرد کی مغفرت فرما دے اللہ کو درست سے تیرے بندے تیرے نام کو لے کر آئے ہیں تیری یاد کو لے کر آئے ہیں اللہ جانا قبول فرما لے جانا منظور فرما لے جب تک زندہ رہے